प्रकाश प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्ज सुनिरहेका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेस स्वागत छ। म शिवराज खट्टा। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइन र मोबाइलमा पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रोमा दिनेश एफएम सर्च गरेर पनि तपाईँ दिनेश एफएम सुन्न सक्नुहुन्छ। अझ हाम्रो वेबसाइट www.dineshfm.com.np लेटेस्ट एपिसोडमा पसेर तपाईँ फेस टु फेस डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। देश संहिताको अभ्यासमा जुटिरहेका बेला धेरै विषयगत कार्यालयहरू स्थानीय तहमा गाभिएका छन्, तर नापी कार्यालय भने अझै केही वर्ष स्थानीय तहमा गाभिने छैन। देशैभरिका नापी कार्यालयहरू डिजिटल प्रविधिमा गइरहेका बेला केही वर्षका लागि ती कार्यालयहरूको काम स्थानीय तह मार्फतमा नजाने भएको हो। अझ कैलालीमा जग्गाको नाप नक्साका धेरै समस्याहरू छन्। एकातिर हाल साबिकको काम भइरहेको छ भने त्यसमा धेरै जग्गादानीहरूका गुनासाहरू पनि सुन्नमा आउँछन्। नापी र मालपोत कार्यालयमा धेरै ढिलो काम हुन्छ भन्ने कुरा पनि सबैको मन मस्तिष्कमा छ, तर नापी कार्यालय कैलालीमा पछिल्लो समय सेवाग्राहीको काम छिटो छरितो गर्ने प्रयास गरिएको हामीले भेटेका छौँ। यिनै समस्या र गुनासाहरूका बारेमा बहसका लागि आजको फेस टु फेसमा मैले नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत हुनुहुन्छ ज्ञानेन्द्र कुमार विष्टलाई मैले स्टुडियोमा निम्त्याएको छु। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
अबको झन् झन्डै 10 बजीसम्म हामी कुराकानी गर्छौँ यो फेस टु फेसको बहसमा। धेरै गुनासाहरू पनि छन् जनताका। म केही छिनपछि टेलिफोन पनि खोल्छु। श्रोताहरू सुनिनु भएको छ 091-4-10-216 लाइन खुला गर्छु र तपाईँहरूका गुनासाहरू छन् भने प्रमुख नापी अधिकारीजीलाई म त्यो पनि सोध्छु र मैले फेसबुकमा तपाईँ आउनुहुन्छ भनेर हिजो फेसबुकमा राखेको छु र केही प्रश्न त्यसमा पनि आएका छन्। तर यो बहसको सुरुवात चाहिँ अलिकता कार्यालय व्यवस्थापन महत्त्वपूर्ण पाटो हुँदैछ सेवाग्राहीहरूले जानका लागि। पछिल्लो 1-2 वर्ष यता तपाईँले यहाँ भइसकेपछि एकदमै काउन्टर सिस्टम अलिक सिस्टमेटिक अफिस देखिएको छ। कार्यालय प्रमुखले नै त्यो गर्न सक्छ होला। हामी अलिकता तपाईँले गरेको प्रयास अथवा नेपाल सरकारले गरेको प्रयास जुन यो डिजिटल प्रणाली छ नाप र नक्साहरूलाई चाहिँ कम्प्युटरमा राखेर डिजिटल अलिक छिटो छिटो होला भनेर हामी त्यहाँबाट सुरुवात गर्छौँ। खास गरी यो डिजिटल प्रणाली भनेको के हो र नापी कार्यालयले के कुराको डिजिटलाइजेसन गरेको छ?
डिजिटल प्रणाली भनेको चाहिँ हामीले भइगरेका जुन सेवा प्रवाहका कामहरू थियो कार्यालयबाट सेवा प्रवाह हुने कामहरू त्यसमा अफिस हाम्रो अफिसमा रहेका डकुमेन्टहरू नक्साहरू फिल्डबुकहरू प्लट रजिस्टरहरू लगायतका कागजातहरूलाई कम्प्युटरमा प्रविष्ट गर्नको लागि कम्प्युटरको माध्यमबाट सेवा प्रवाह गर्नको लागि तिनलाई चाहिँ डिजिटाइज गरेर अनि तिनलाई चाहिँ कम्प्युटरमा इनपुट गर्ने कम्प्युटरको प्रविधिबाट तिनमा काम सञ्चालन गर्न योग्य बनाउने काम डिजिटल प्रणाली भयो। त्यसमा चाहिँ अहिले हामीसँग भएका जुन नक्साहरू थिए ती सबैलाई डिजिटाइज गरेर डाटाबेस बनाएर राखिएको छ ताकि चाहिँ कर्मचारीले चाहिँ त्यो पुरानो नक्सामा चाहिँ जसो किताकाट गर्ने आदि इत्यादि कुराहरूलाई मेन्युअली गर्थे पहिले भने अहिले चाहिँ अब कम्प्युटरबाट नै किताकाट गर्ने नक्साको ट्रेस बनाउने अनि फिल्ड बुकलाई पनि स्क्यान गरेर कम्प्युटरमा राखिसकेको अवस्था छ ताकि चाहिँ छिटो छरितो सेवा दिन सकोस्, ट्रान्सपेरेन्सी होस् र विश्वसनीयता बढोस् र आफ्नो काम कम्प्युटरमा कसरी भइरहेछ भन्ने पब्लिकले चाहिँ हेर्न सक्ने भए ताकि चाहिँ हातले गर्दाखेरि कुनै त्रुटिपूर्ण भयो कि भन्ने चाहिँ उनीहरू जुन मानसिकता हुन्थ्यो कम्प्युटरबाट गर्दाखेरि विश्वास पनि बढ्ने भयो पब्लिकको।
भनेपछि जुन हिजोको दिनमा अमिनहरूले अथवा नापीका प्राविधिकहरूले स्केल लगाएर अनि पेन्सिल कोरेर नापेर तलपट्टि नक्सा राखेर बनाउँथे, अब त्यो पेन्सिलको अथवा त्यो स्केलको कामहरू चाहिँ हुँदैन, अब कम्प्युटरको सफ्टवेयरले आफै छुट्याउँछ।
सफ्टवेयर अनुसँग सफ्टवेयर छ आग जिएस भन्छ, जिएस सफ्टवेयर, त्यसलाई स्याक्स भन्ने एउटा सफ्टवेयर छ, त्यसले चाहिँ के गर्छ त भने क्षेत्रफल चाहिँ अटोमेटिक देखाइदिन्छ कम्प्युटरमा एकैचोटि भने किताकाट गर्ने कामलाई पनि हामीले कमान्ड दिने बित्तिकै उसले चाहिँ किताकाट गरिदिन्छ ताकि चाहिँ एक्युरेसी शुद्धता काममा शुद्धता चाहिँ बढ्ने भयो यो चाहिँ अहिले देशैभरि गर्ने चाहिँ अभियानकै रूपमा हामीले सञ्चालनमा लिएका छौँ नापी विभागले मन्त्रालयले र हाम्रो कार्यालयहरूले पनि यो कामलाई एकदमै तीव्रताका साथ अगाडि बढाइएको छ त्यो क्रममा चाहिँ हामीले नापी कार्यालय धनगढीले चाहिँ अहिले सम्पूर्ण जति वडाहरू थिए धनगढी उपमहानगरपालिका लगायत बाँकी नगरपालिकाहरू र गाउँपालिकाहरूका सबै नक्साहरूलाई चाहिँ स्क्यान गरेर डिजिटाइज गरेर डाटाबेसमा राखिसकेको अवस्था छ कहीँनिर कुनै छुटेको छ कि भन्नेको लागि पनि बारम्बार चाहिँ हामी चाहिँ डाटाबेस अपडेटको अध्यावधि गर्ने कामहरू पनि त्यो पनि जारी राखेका छौँ जसले गर्दाखेरि चाहिँ हाम्रो एक किसिमको डिजिटल डाटाबेस तयार भइसकेको छ जिल्लाकै क्याडेस्टलको किता नापी सम्बन्धीको सबै म्यापहरू
जस्तै नापीको दुईवटा कार्यालयहरू एउटा टिकापुरमा छ एउटा यहाँ छ होइन टिकापुरको थोरै क्षेत्र खास गरी टिकापुर नगरपालिका आसपासको क्षेत्र हेर्छ त्यो बाहेकको धेरै ठुलो क्षेत्र धनगढी नापी कार्यालय धनगढीले हेर्छ भनेपछि धनगढीको कार्यक्षेत्रमा पर्ने सबै नाप नक्साहरू डिजिटल भइसकेका हुन् कम्प्युटरमा भइसकेका हुन्
कम्प्युटरमा भइसकेका छन् सबै चाहिँ नक्साहरूलाई डिजिटाइज गरिसकेको छ र अझै फिल्ड बुकहरू पनि सबै चाहिँ स्क्यान गरेर कम्प्युटरमा राखिसकेको छ ताकि चाहिँ त्यो मैले यहाँ सर्वभए आएको मलाई चाहिँ 3 वर्ष पुग्न थाल्यो त्यो अवधिमा जुन जति कामहरू त्योभन्दा पहिले पनि कतिपय कामहरू भएको थिए त्यसलाई बाँकी जो कामहरू थिए सबै त्यो डिजिटाइज गर्ने कामहरू त्यसलाई सम्पन्न गरेर अहिले हामीसँग ठुलो चाहिँ डिजिटाइज गर्ने स्क्यान गर्ने चाहिँ एउटा A0 साइजको ठुलो प्रिन्टर स्क्यानरहरू आएका छन् जो चाहिँ देशैभरिमा बहुत कम 4 कार्यालयमा मात्रै छ त्योमध्ये एक धनगढीमा पनि हाम्रो चाहिँ क्रियाशीलता हामीले गरेको कामबाट चाहिँ उनीहरूले हामीलाई विश्वास गरेर केन्द्रले पनि स्रोत साधन सबै पूर्वाधारको चाहिँ सबै कुराहरू सम्पन्न हुने किसिमले सबै काम यही कार्यालयबाट गर्न सकिने यहीँबाट पनि अझै यहाँको पहाडी कार्यालयहरूलाई पनि सहयोग पुग्ने गरेर हामीलाई चाहिँ मेसिनहरू दिइएको छ स्क्यान गर्ने मेसिनहरू त्यस्तै गरेर त्यसलाई प्रिन्टर गर्ने ठुलै ठुलो नक्सालाई एकैचोटि प्रिन्ट गर्न सकिने हामीसँग प्रिन्टर रहेको छ भने ठुलै नक्सालाई एकैचोटि स्क्यान गर्न सकिने स्क्यानर छ त्यसले गर्दाखेरि पनि स्रोत साधनले पनि अहिले हामी सम्पन्न भइसकेको छ भने डाटाबेस बनाउने कामलाई पनि हामीले सम्पन्न गरिसकेका छौँ
भनेपछि अब केही फिल्ड बुकहरू अझै डिजिटल हुनु बाँकी छन्
फिल्ड बुकहरू चाहिँ स्क्यान हामीले कतिपय फिल्ड बुकहरू गरिसकेका छौँ तर कस्तो हुन्छ भने अहिले नयाँ नयाँ वडाहरू जस्तै 7 10 नम्बर अहिलेको 3 नम्बर यी वडाको चाहिँ भर्खरै चाहिँ हामीलाई नयाँ नक्साहरू र फिल्ड बुक तयार भएका छन् ती नयाँ जेनेरेट भएकालाई पनि अब क्रमशः चाहिँ डिजिटाइज गर्दै गइरहेछौँ त्यो काम पनि अब केही दिनमा सम्पन्न भइरहेको छ
हजुर जसरी यो पुनर्संरचना भयो नि नगरपालिकाहरूमा वडाहरू थपिए गाविसहरू गाभिए यसले पनि तपाईँको यो डिजिटल बनाउने प्रक्रियालाई केही तलमाथि गर्यो जसरी पहिला वडा नम्बर एउटा छ अहिले वडा नम्बर अर्को भयो त्यसले चाहिँ के फरक पर्यो तिनीहरू पनि मिलाइसकियो हो
ती मिलाइसक्यो त अब के छ भने अहिले सम्पूर्ण चाहिँ साबिककै एड्रेसहरू साबिककै गाविसहरू साबिककै नगरपालिकाहरू कायम गरिएका छन् नयाँ चाहिँ चेन्ज भएको छैन यद्यपि
नाभिभित्र
चाहिँ अब त्यो चाहिँ राजनीतिक रूपमा पोलिटिकल बााउन्ड्रीहरू चेन्ज भए गाविस नगरपालिकाहरू अनि उपमहानगरपालिका कतिपय गाविसहरू गाविए ती चाहिँ गाविए पश्चात चाहिँ त्यो जुन डकुमेन्ट छ हाम्रो त्यसलाई चाहिँ अपडेट गर्ने काम चाहिँ भएको छैन त्यो चाहिँ फेरि धेरै निकै ठुलो एउटा प्रोजेक्ट जस्तै हुन्छ ठुलै काम हुन्छ तर त्यो अहिले जति पनि काम भइरहेको छ त्यो साबिककै अनुसार भइरहेको छ साबिककै
जसरी यो नापीमा तपाईँले भनेको यो डिजिटल र परम्परागतको कुरा गर्दाखेरि अहिले पनि धेरै धनगढी नगरपालिका भन्नुभन्दा पनि देवरिया गाविस यसै गरी छेउछाउमा भएका अरू पुराना जुन गाविसहरू अहिलेको नयाँ पुस्ताले थाहा पनि छैन यो देवरिया यति देवरिया उति भन्छन् त यो यताको हेर्दाखेरि यो चाहिँ पछिसम्म पनि अब धनगढीमा 19 अहिले भए होइन अब त्यसमा केही वडाहरू पहिलाका वडाहरू थपिए गदरिया पुरै गाविस नै गाभियो केही वडाहरू टुक्रा भए त्यसले त पछिसम्म यही रहिरहेको छ कि अथवा यसलाई पनि सच्याउनु पर्छ डाटाबेस एक्युरेसीका लागि
अहिले चाहिँ त्यही कायम रहन्छ पछि गएर यसले खासै फरक पार्ने चाहिँ होइन तर पुरानो एड्रेस भएको हुनाले नयाँ मान्छेलाई जेनेरेसनहरूलाई चाहिँ नयाँ जेनेरेसनलाई चाहिँ त्यो बुझ्न अलिक गाह्रो छ। तर त्यो चेन्ज गर्नुपर्दाखेरि सबै चाहिँ अब त्यसको जग्गाधनी प्रमाण पूर्जा फिल्ड बुक ब्लड रेजिस्टर लगायतका धेरै डकुमेन्टमाहरू सुधार गर्नुपर्ने भएको हुनाले त्यसको लागि छुट्टै चाहिँ राज्यले निर्णय गर्नुपर्ने अवस्था हुन्छ र त्यसलाई एउटा किसिमको अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ। अहिले त्यसलाई डिजिटाइजमा जानको लागि त्यसले हामीलाई कुनै बाधा पारेको छैन।
हजुर, अनि यो जुन डिजिटल प्रणाली छ यसबाट सेवाग्राहीको अथवा कर्मचारीलाई पनि नापी र मालपोत सबैभन्दा बढी सेवाग्राहीको भिडभाड हुने कार्यालयहरू हो, भिड लागेको हुन्छ जहाँ पनि जति बेला पनि, तर यो प्रणालीले अथवा हामी यसलाई कम्प्युटरमा राखिसकेपछि केही सहज भएको छ कर्मचारीलाई अथवा सेवाग्राहीलाई?
एकदमै सहज भएको छ, किनभने पहिले हामीले काम गर्दाखेरि आफैले चाहिँ मेन्युअली गर्दा आफै स्केल लगाएर नक्सामा दुरी अङ्कित गरेको देख्दाखेरि पब्लिकले चाहिँ तलमाथि पारेको हो कि भन्ने एक किसिमको उनले विश्वास अलिक कम हुन्थ्यो भने अहिले कम्प्युटरमा सफ्टवेयरले आफै गरेको देख्दाखेरि त्यो त कम्प्युटरले नै देखाएको क्षेत्रफल हो, कम्प्युटरमै देखाएको डिस्टेन्स दुरी हो भन्ने उनीहरूलाई भइसकेपछि कम्प्युटरले गल्ती गर्दैन त्यो सही बताउँछ भन्ने एक किसिमको विश्वास पनि बढेको छ। त्यो सही पनि हो, कम्प्युटरले सफ्टवेयरबाट गर्दाखेरि मान्छेले आफूले हातले गर्नुभन्दा केही निकै शुद्धता चाहिँ त्यसमा रहेको हुन्छ, जसले गर्दा छिटो छरितरीमा हुने भयो शुद्धता पनि हुने भयो र कर्मचारीले पनि सरलता महसुस गरेको छ भने पब्लिकको चाहिँ विश्वास चाहिँ हाम्रो कामप्रति जो सेवा प्रवाह हामी गर्छौँ त्यसप्रति उनीहरूको जनविश्वास पनि बढेर गएको छ, पारदर्शिता पनि छ, कम्प्युटरमा सहजै देख्न सक्ने भए र कम्प्युटरमा काम गर्दाखेरि उनीहरूले पारदर्शिता पनि भयो आफ्नो कित्तालाई कसरी काटिरहेछ भनेर मजाले देख्छ पनि, त्यही भएर सरल सबैलाई सरल छ, पब्लिकलाई पनि सरलता भइरहेछ भने हामीलाई सेवा प्रवाह गर्न पनि सरल।
तर यसको एउटा नराम्रोपन पनि छ, कहिलेकाहीँ सर्भर गइदियो, सर्भर डाउन भयो अथवा कम्प्युटरले काम गरेन भनेपछि सेवाग्राहीको काम हप्ताउँसम्म पनि नहुने सम्भावना रहन्छ कि रहँदैन?
अवश्य नै त्यो अब
जसरी म यातायात कार्यालयमा गएँ, दिनभरि यातायातमा मान्छे यताउता बसिरहेछन्, के भयो भने त सर्भर डाउन भयो हाम्रो, उनीहरूको पनि त्यो अनलाइन सिस्टम छ, उनीहरू पनि डिजिटाइजेसनमा जाँदै हुनुहुन्छ, अब दिनभरि नै काम भएन सेवाग्राही, आज सर्भर डाउन भयो भोलि आउनुहोला भनेर फर्काइदिनु, अब त्यसलाई अलिक छिटो भयो भन्ने कि अथवा त्यो पनि त्यसको अवगुण त्यसका लागि के छ? अनि जसरी कहिलेकाहीँ त्यो डाटा बेस नै सकियो अनि मेन्युअली केही पनि छैन भनेपछि हामीलाई चाहिएको कुरा कहाँबाट खोज्ने, त्यसको ब्याकअपको रूपमा चाहिँ के छ?
त्यसलाई चाहिँ हामीले के गरेका छौँ भने जस्तो डिजिटल डाटामा एकदमै त्यो चाहिँ एउटा नयाँ चाहिँ च्यालेन्जिङ हो, हामीले चाहिँ डाटाको सेक्युरिटी कसरी गर्ने, डाटालाई सुरक्षित कसरी राख्ने, सेवा प्रवाहमा अवरुद्ध नहुने गरी कसरी कार्य सञ्चालन गर्ने भन्ने चाहिँ एकदमै चाहिँ त्यो च्यालेन्ज हो। तर हामीले के गरेका छौँ भने एक्सटर्नल ब्याकअप राख्ने गरेका छौँ, जुन डाटा बेस छ त्यसको चाहिँ एक्सटर्नल हार्ड डिस्कमा चाहिँ डाटा बेस राखेर त्यसलाई एक कपी चाहिँ हार्ड डिस्कमा पनि भएको हुन्छ। अर्को कुरा चाहिँ बारम्बार हामीले चाहिँ कम्प्युटरहरूलाई चाहिँ अपडेट गर्ने, त्यसमा एन्टिभाइरसहरू राख्ने र त्यसको चाहिँ एउटा आइटीको चाहिँ अफिसर नै अहिले हामीले कार्यालयमा नियुक्त गरेका छौँ इन्फर्मेसन टेक्नोलोजी, त्यसले नेटवर्किङ पनि हेर्ने काम गर्छ भने त्यसपछि उसले चाहिँ आएका यी सफ्टवेयरमा आउने सामान्य समस्याहरूलाई पनि निराकरण गर्ने, बारम्बार चाहिँ त्यसलाई चाहिँ रिफ्रेस गरेर राख्ने र एकदमै चाहिँ सुस्तता कायम गर्नको लागि चाहिँ इन्फर्मेसन टेक्नो आइटीकै अफिसर लेभलकै मान्छे चाहिँ हामी अहिले नियुक्त गरेका छौँ र साथै यो चाहिँ कम्प्युटरहरूलाई चाहिँ अपडेट गर्ने फर्मेटिङहरू भइरहने भएको हुनाले अहिलेसम्म त्यस्तो समस्या आएको छैन र त्यसप्रति हामी सचेत पनि छौँ कसरी चाहिँ सेवा चाहिँ अवरुद्ध नहुनिदिने काममा चाहिँ हामीलाई।
हजुर, जसरी पछि डाटा खोज्नको लागि पनि त्यसको ब्याकअप पनि राखिएको छ,
ब्याकअप हामीसँग एउटा एक्सटर्नल ब्याकअप यहीँ हुन्छ, एक्स्ट्रा हार्ड डिस्क हामी राखेका छौँ भने अर्को चाहिँ यही डाटा बेसको एक कप चाहिँ सेन्ट्रल डाटा बेसमा पनि छ, विभागमा पनि सुरक्षित राखेको छ सूचना, त्यो भएको हुनाले केही गरी यहाँ चाहिँ डाटा चाहिँ ड्यामेज भयो भने पनि त्यसको चाहिँ विकल्प रूपमा हामीले अरू सुरक्षित राखेका छौँ।
हजुर, सुधा तपाईँ प्रदेश नम्बर 7 विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज र वैदिक रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुन्नु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुन्छ नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत ज्ञानेन्द्र कुमार विष्ट हुनुहुन्छ। हामी नापी कार्यालयले दिने सेवाका बारेमा पनि चर्चा गर्छौँ, तपाईँहरूका कुनै गुनासाहरू छन्, अहिले हाल साबित भइरहेको छ धेरै नापीसँग सम्बन्धित गुनासाहरू छन् तपाईँहरूका, यदि कुनै गुनासाहरू छन् भने तपाईँ हामीलाई हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0914102016 चार दस दुई सय सोह्रको लाइनमा तपाईँ सिधै टेलिफोन गरेर नापी कार्यालयका प्रमुखजीलाई आफ्नो प्रश्न राख्न सक्नुहुन्छ। मैले फेसबुकमा राखेका पनि केही प्रश्न छन्, हामी एकैछिनपछि त्यो प्रश्नमा जान्छौँ। अनि अहिले यो यो डिजिटल प्रणाली सफल होस् र यसले राम्रो गरोस्, अनि सँगसँगै एउटा कार्यालय व्यवस्थापन पनि महत्त्वपूर्ण पार्ट हो। म नापी कार्यालयमा तपाईँसँग कुराकानी गर्नुपर्छ भनेर त्यहाँ पुगे, त्यहाँ धेरै अफिसहरू अफिसको कोठाहरूमा चाहिँ त्यो काउन्टरहरू बनाइएको छ, सहजै भित्र पस्नुभन्दा पनि अलिकति सिस्टमेटिक होस् कि भनेर होला। तपाईँले आएपछिको कार्यालय व्यवस्थापन, म जिल्ला कृषि विकास कार्यालयको योभन्दा अगाडिको प्रमुखको त्यो कार्यालय व्यवस्थापन देखेर प्रभावित भए, त्यसै गरी नापी कार्यालयमा पनि अहिले भित्रतिर केही जुन यो लेखापढी व्यवसायीहरू जो भित्र गएर आफै ढट्टा बोक्ने त्यो काम पनि रोकिएको त्यहाँ पाइयो। खास गरी कार्यालय व्यवस्थापनमा कति महत्त्वपूर्ण हुँदो रहेछ, तपाईँले गरेको कामहरू अलिकति त्यो पनि सुनौँ।
कार्यालय व्यवस्थापन एकदमै महत्त्वपूर्ण पाठ हो, त्यसले चाहिँ समग्र सेवाग्राहीलाई कसरी सेवा प्रभावमा सजिलो बनाउने, कर्मचारीलाई सेवा प्रभाव गर्दा गर्नलाई कसरी सहज बनाउने र प्रविधिलाई कसरी रूपान्तरण गर्ने र हेर्दाखेरि नै एक किसिमको पोजिटिभनेस इम्प्रेसन पर्ने खालको कार्यालय चाहिँ कसरी चाहिँ बनाउने भन्ने कार्यालय प्रमुखको भूमिका एकदमै महत्त्वपूर्ण रहेको हुन्छ। त्यसै अनुरूप हामीले अहिले कतिपयले चाहिँ सेवाग्राहीले आफैले महसुस गरिसकेको अवस्था पनि छ, त्यहाँ चाहिँ चेन्ज भएका कुराहरू सहजै देख्न सकिन्छ। जस्तै हामीले कार्यालयभित्र प्रवेश गर्ने बेलामै त्यहाँनिर सानो चिटिक हामीले एउटा मन्दिर पनि निर्माण गरेका छौँ, त्यो चाहिँ कुनै राज्यको पैसा खर्च गरेर होइन, हामी सबै कर्मचारीहरूले आफ्नो तलबबाट केही पैसाहरू चाहिँ जम्मा गरेर अनि बनाउन लगाएको र त्यसको दायाँतिर चाहिँ गमलाहरू फुलहरू राख्ने र कार्यालय परिसरमा उता बगैँचाहरू निर्माण गरेर पार्टहरू त्यहाँ चाहिँ जथाभावी चाहिँ फोहोर फाल्ने थियो त्यसलाई चाहिँ हटाएर त्यहाँ चाहिँ अहिले फुलहरू राखिएको छ, गार्डन निर्माण गरिएको छ। अनि त्यसैको बाहिर हामीले काउन्टर राखेका छौँ जहाँ चाहिँ दर्ता गर्ने लेटरहरू र चलानी गर्ने छ। अब मेरो चाहिँ अल्टिमेट गोल चाहिँ के हो त भने त्यहाँ सेवाग्राहीलाई त्यहीँबाट सोधपुछ कक्ष पनि बाहिरै राखिएको छ, ताकि चाहिँ आएको नयाँ सेवाग्राहीले चाहिँ जसलाई थाहा छैन त्यहीँबाट सबै कुराहरू जानकारी लिएर आफ्नो काम कसरी सम्पन्न गर्नुपर्छ भन्ने, त्यहीँबाट केही उसले एकजना मान्छे राखिएको हुन्छ जसले बुझेको मान्छे र उसले फाइल दिएर अनि भित्र पठाउने गरेको छ। त्यसले गर्दाखेरि के भयो त भने अनावश्यक अनाधिकृत व्यक्तिहरूभित्र प्रवेश नपाउने र चाहिँ सेवाग्राही मात्रै भित्र प्रवेश गर्न सक्ने किसिमको व्यवस्थापन
गरेको छ। कर्मचारीको बिचको जुन सम्बन्ध हो, जुन संवाद हो, त्यो लेखापढी व्यवसायीहरूले भित्र गएर आफै गरिदिने अथवा बाहिर बसेर आफै भित्र गएर गरिदिने हुनाले सेवाग्राही र कार्यालयका कर्मचारी सेवा प्रभाव गर्ने निकायको बिचको दूरी चाहिँ बढेको
एकदम हो, त्यसलाई चाहिँ एकदमै निरुत्साहित पारिएको छ। पहिले अब यो काउन्टर सिस्टम जो अहिले बनाएको छ त्यसले गर्दाखेरि अरू सबै अनावश्यक व्यक्तिलाई चाहिँ भित्र प्रवेश गरेर फिल्ड बुकहरू त्यहाँको शेषताहरू त्यहाँको नक्साहरूलाई चलाउने जुन काम थियो त्यसलाई चाहिँ एकदमै चाहिँ स्ट्रिक्टली चाहिँ बन्द गरिएको छ। त्यसले गर्दाखेरि हाम्रो डकुमेन्ट पनि सुरक्षित रहने भयो, भनेपछि अनावश्यक रूपमा चाहिँ हामीले चाहिँ जसो फिल्ड बुकहरू नक्साहरू हराउन सक्ने कुराहरूबाट पनि हामी सचेत भएर अहिले चाहिँ कडाइका साथ चाहिँ अब त्यो बाहिरको जुन चाहिँ लेखापढी व्यवसायदेखि लगायत अनावश्यक मान्छेहरू अनुचित व्यक्तिहरूलाई चाहिँ भित्र प्रवेश गर्न निषेध गरिएको छ र त्यहाँ नागरिकले चाहिँ आफ्नो काम कसरी गर्नुपर्छ भन्ने बुझुन् भन्नको लागि डिजिटल नागरिक बडापत्र चाहिँ त्यहाँ राखिएको छ, जसमा चाहिँ किताघात गर्ने, हालसाबी गर्ने देखि लायक आफ्नो जग्गा नाम जाँच गराउनुको लागि कसरी गर्नुपर्छ, त्यो प्रक्रिया के हो, के डकुमेन्ट चाहिन्छ भन्ने कुराहरू सबै त्यसमा उल्लेख गरेर चाहिँ डिजिटली त्यो डिस्प्ले भइरहेको हुन्छ, निरन्तर डिस्प्ले भइरहेको हुन्छ। त्यस्तै गरेर त्यहाँ सेवाग्राहीहरूलाई बस्नको लागि सेवाग्राही प्रतीक्षालय निर्माण गरिएको छ, जहाँ चाहिँ सेवाग्राहीले आफ्नो सेवा लिँदाखेरि कहाँ बस्ने, के गर्ने भन्ने जुन अन्यलता हुन्थ्यो त्यहाँ चाहिँ सजिलै, कतिपय समस्यामा चाहिँ बच्चाहरूलाई जो बेबी फिडिङ गर्नुपर्ने, दुध खुवाउनु पर्ने कामहरूमा पनि एकदम गाह्रो देखियो। त्यो भएको हुनाले त्यहाँ एकदम सेपरेट चाहिँ सेवाग्राही प्रतीक्षालय भनेर छुट्टै निर्माण गरिएको छ। त्यहाँ टिभीदेखि ल्याएर खानेपानीको व्यवस्थाहरू गरिदिएको छ, जसले गर्दाखेरि उनी सहजै त्यहाँ अफिसमा चाहिँ आफ्नो काम गराउन सकुन्। त्यस्तै गरेर काउन्टरले गर्दाखेरि उनी भित्र सेवाग्राही पनि भित्र प्रवेश गर्न नसक्ने भएको छ भने उसले कम्प्युटरमा चाहिँ आफ्नो काम कसरी भइरहेछ भनेर हेर्न पनि सक्ने हेर्न पनि सक्छ। त्यो भएर अनि त्यो लगायतको जुन कार्यालय सरसफाई देखि ल्याएर हामीले प्रत्येक महिनाको पहिलो शुक्रबार र अन्तिम शुक्रबार कार्यालय परिसर सरसफाई गर्ने, कार्यालय सरसफाई गर्ने भनेर सबै कर्मचारी मिलेर त्यो गर्ने गरेका छौँ। त्यसले चाहिँ एकदमै राम्रो प्रभाव पारेको छ। यही कामले गर्दाखेरि जिल्ला प्रशासनमा ले पनि यो अघिल्लो निजामती सेवा दिवसको अवसरमा चाहिँ सबै कार्यालय निरीक्षण गरेर ल राम्रो सरसफाई र व्यवस्थापन राम्रो गरेको कार्यालयलाई चाहिँ पुरस्कार दिने भन्ने चाहिँ राखिएको थियो।
पुरस्कृत नै
त्यसै अवसरमा चाहिँ योपालि निजामती सेवा दिवसको उपलक्ष्यमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा राम्रो काम गरेको भनेर पुरस्कार पनि हाम्रो कार्यालय दिएको छ। त्यो भएको हुनाले अहिले पब्लिकले आफैले पनि महसुस गरेको छ, पहिलेको भन्दा अहिले चाहिँ के सुधार भएको छ भन्ने चाहिँ उनीहरूले अनुभूति गर्ने गरी
हामी हालसाविकका बारेमा पनि कुराकानी गर्छौँ। श्रोता तपाईँ प्रदेश नम्बर 7 विकासप्रति समर्पित दिनेश सँगै भैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत हुनुहुन्छ ज्ञानेन्द्र कुमार विष्ट। उहाँसँग अझै धेरै कुराकानी गर्नु बाँकी छ। हालसाविकका बारेमा हामी कुराकानी गर्छौँ र विभिन्न ठाउँमा भइरहेको नाप नक्साका बारेमा पनि कुराकानी गर्छौँ। तपाईँहरूका जिज्ञासाहरू छन् भने तपाईँ 091-410-216 लाइनमा आफ्ना जिज्ञासा प्रश्नहरू पनि राख्न सक्नुहुन्छ। केही प्रश्नहरू फेसबुकमा आएका छन्, म एकैछिनपछि उहाँलाई ती प्रश्नहरू सोध्छु। तर अहिले पालो भएको छ ब्रेक।
अस्पताल नजिक कुनै राम्रो भेज, नन भेज, खाना नास्ता पाउने रेस्टुरेन्ट छैन?
चिन्ता लिनु पर्दैन, शुद्ध शाकाहारी खानाका लागि भूमिराज अनि मांसाहारी खानाका लागि पनि भूमिराज।
हाम्रा सेवाहरू भेजमा तन्दुरी रोटी, दाल मखन, स्पेशल आलु पराठा र दाल फ्राई, नन भेजमा मटन सिक्वा, मटन तास, मटन चिकन चाउमिन तथा चिकन राइस। रेस्टुरेन्टका आइटमहरू सुपथ मूल्यमा दक्ष अनुभवी सेफद्वारा तयार गरिन्छ, साथै होम डेलिभरीको पनि सुविधा रहेको छ। विगत 10 सेवा दिँदै आएको होटल भूमिराज, मालपोत रोड, धनगढी। प्रोप्राइटर खेमराज भट्टराई। 091-524-641, मोबाइल 98-48-54-14-33। भेज नन भेज पकाउने छुट्टा छुट्टै होटल भूमिराज होटल।
नेपालको जित सुनिश्चित गर्न मलाई सबैले क्षमताले ऊर्जा दिन्छ।
हाम्रो नेपालको गौरवमय जितको कारण मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा।
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता, सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सबै ऊर्जा दिन्छ।
हामी सबै गतिरहेका छौँ
नेपाल निर्माण गर्न,
जसको लागि हामी सँगै लागि परेको छ।
सुपर प्रिमियम ओपिसी सिमेन्ट, देशको ऊर्जा।
हामी ढुक्क छौँ, सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ। सुपर प्रिमियम ओपिसी सिमेन्ट, देशको ऊर्जा।
हेलो पूजा, कहाँ आएको यत्रो समय? धेरै दिन पछि देखियो त आज। त्यो पनि हतार हतारमा छौ।
ए प्रकाश, तिमी पो कस्तो झस्काको? के गर्ने, हेर न, आमाको त्यही पहिलेकै रोगले सताइरहेछ। औषधि पसल धाउँदा धाउँदा हैरानै भइसके म त।
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथ रोग सन्चो भएको छैन है? हतारिनु पर्दैन, बरु तिमी चाइनिज अकुपंचर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाइ, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथ रोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हात खुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपंचर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
चाइनिज अकुपंचर रारा बिजुली नजिकै सरेको सबैमा सहर्ष जानकारी गराउँदछौ। सम्पर्क चाइनिज अकुपंचर क्लिनिक धनगढी चौरा, फोन नम्बर 091-416-700 र 98-484-25900।
हस्ते खेल्दै सानो सानो खुशीमा भुल्दै नेपाल चोकको
नेपालको सर्वाधिक लोकप्रिय चोको दिवस चोको फन चोको 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 फन।
अनिश्चित भविष्यलाई सुरक्षित गराउनु, सबै खाने निर्माणलाई मजबुत बनाउनु, दिन छ जिन्दगीभर सुरक्षाको प्रत्याभूति, भविष्यको भरोसा।
गोएमका गाउँ टिएमटी। आकर्षक हो अनुभव निर्माण क्षेत्र को गौरव गोइंका गोल्ड टीएमटी
हिरो किन्ने प्लान तपाईको सही हो जुन किन्दाले शोर पाइने तपाईको बाइक यही हो
यो न्यू इयरमा हिरोको कुनै पनि बाइक किन्दा पर्छ पर्छ किन्ने बित्तिकै 5,000 देखि 1,00,000 सम्म छुट पर्छ अनि 15 दिने बम्परमा 100% 75% र 50% सम्म क्याशब्याक न्यू इयरमा हिरो किन्यो कि पर्यो थप जानकारीको लागि नजिकैको हिरो शोरूममा सम्पर्क गर्नु होला हामीमा छ हिरो
राम्रो ब्याजमा लगाएर ब्याज खाँदै बस्नु पर्ला ब्याजको लोभले पैसा पनि कहाँ पाए ती राखेर हुन्छ जनता बैंक त्यहाँ सरल बचत खातामा उच्च ब्याज दिन्छ त्यसमाथि त्यहाँ मोबाइल ब्याङ्किङ भिजा डेबिट कार्ड लकर रेमिटान्स के जाति हो सबै सुविधा छ अरे अब तिमीलाई योभन्दा बढी के चाहियो र ल ल अब म आजै जनता बैङ्कमा गएर सरल बचत खाता खोल्छु है
थप जानकारीका लागि नजिकको शाखा कार्यालयमा सम्पर्क राखौँ नेपाली जनताको ब्याङ्क जनता ब्याङ्क
जनता ब्याङ्क
भनेको चाहिँ कस्तो त भने व्यक्तिले एक पहिले 21 सालमा चाहिँ राज्यले देशैभरि नाप नक्सा गर्ने काम सुरु गर्यो र 52 सालतिर चाहिँ यो नाप नक्सा सम्पन्न भयो एक सरो नापी देशैभरि सम्पन्न भयो एउटा ठुलो महत्त्वपूर्ण काम पनि हो देशले यसले चाहिँ अर्थतन्त्रमा पनि ठुलै योगदान पुर्याएको छ भने जग्गालाई व्यवस्थापन गर्ने तर्फमा पनि नाप नक्साको कारण सम्पन्न भइसकेको भएर यसले चाहिँ व्यवस्थापन गर्ने पक्षलाई पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ जो चाहिँ हाम्रा अग्रज कर्मचारीज्यूहरूले चाहिँ सरलतापूर्वक सम्पन्न गरे अभियानको रूपमा त्यसले गर्दाखेरि त्यति बेलाको नाप कस्तो खालको थियो भने राज्यलाई रेभेन्यू जेनेरेसन गर्ने प्रयोजनको लागि चाहिँ कर सङ्कलन गर्ने उद्देश्यले मात्रै चाहिँ नाप नक्साको काम भएको थियो त्यति बेला जग्गाको महत्त्व एकदमै कम थियो किनकि जग्गा जति पनि थियो जनसङ्ख्या एकदमै न्यून थियो त्यसले गर्दाखेरि जग्गाको महत्त्व त्यति बढिसकेको अवस्था थिएन त्यो भएर त्यो त्यसतिर चाहिँ हामीले जग्गाको डाटा कसरी सङ्कलन गर्ने कति जग्गा छ आवादी कति छ व्यक्तिले कति चलन भोग गरेका छ भन्नेतर्फ नै बढी ध्यान दिएर त्यसको डाटा लिने उद्देश्यले नाप नक्सा भयो र एक किसिमको एउटा सुरुको नाबीबाट एउटा नक्सा तयार भयो अब पछि चाहिँ के भयो त भने जनसङ्ख्या बढ्दै गयो भौतिक पूर्वाधारहरू बन्दै गए सडकहरू बने घरहरू बने विभिन्न चेन्जहरू चाहिँ विकासको निर्माणका कामहरू भए जसले गर्दाखेरि चाहिँ नक्सा र जमिनको चाहिँ तालमेल मिलेन नक्सामा चाहिँ पुरानो अवस्थाको कमै घरहरू भए कमै सडकहरू भयो भने जमिनमा चाहिँ निकै चेन्ज भइसक्यो त्यो भएर अब चाहिँ जमिन अनुसारकै नक्सा बनाउनु पर्यो जसले गर्दाखेरि चाहिँ पब्लिकले आफ्नो चाहिँ जग्गालाई ब्याङ्किङ कारोबार गर्न वित्तीय कामहरू गर्नको लागि पनि सरल होस् कर्जा लिनको लागि पनि मूल्याङ्कनमा वृद्धि हुने भयो र राज्य पनि कर लगाउनको लागि चाहिँ त्यही किसिमको उसले कर लगाउन सक्ने भयो त्यो भएर चाहिँ अब नापी गर्नुपर्छ पुनः नापी गर्नुपर्ने बेला हो भन्ने राज्यले महसुस गरेर पुनः नापी सुरु भयो र एउटा चाहिँ हामीलाई हामीसँग 21 सालको चाहिँ पहिलो नापीबाट तयार पारेको एउटा नक्सा थियो भने पुनः नापीबाट तयार पारेको अर्को नक्सा तयार भयो र पुरानो साबिकको नक्सा र हालको नक्सालाई मा चाहिँ दुईटै नक्सालाई आधार मानेर पब्लिकलाई चाहिँ नयाँ पूर्जा दिने काम, नयाँ उसलाई चाहिँ नयाँ जग्गाधनी प्रमाण पूर्जा दिने, पुरानोबाट अनि नयाँ बनिसकेपछि पुरानोको नक्सा र पुराना जग्गाधनी के अरे जग्गाधनी प्रमाण पूर्जाहरूलाई निष्क्रिय गरेर सबै काम चाहिँ नयाँबाट नै गर्ने भन्ने उद्देश्यले चाहिँ नाप नक्सा गरेर चाहिँ पुनः पूर्जा दिने कामको लागि चाहिँ दुईटै नक्साहरूलाई चाहिँ भिडाएर हेरेर अनि उसको प्रमाण हेरेर उसले चलन भोग कस्तो किसिमको जमिनमा चाहिँ कतिको जग्गा उसले चलन भोग गरेको छ, बढी छ कि या नक्सामा कम छ कि, पुरानो नक्सामा अहिले उसले चलन भोग गरेको धेरै जग्गा पनि हुनसक्छ, नक्सामा पुरानो नक्सामा कम पनि हुनसक्छ भने कतिपय ठाउँमा चाहिँ उसले चलन भोग गरेको कम हुनसक्छ, नक्सामा बढी पनि हुनसक्छ, त्यो भएर अहिले चाहिँ सही तथ्याङ्क लिएर त्यही किसिमको नक्सा बनाएर नयाँ पूजा दिने भन्ने जुन कार्यक्रम जुन राज्यले लिएको छ नीति त्यही अनुसारको त्यो काम गर्ने काम हालसाबिक हो। हालसाबिक गर्दाखेरि चाहिँ हामीले सामान्यतया चाहिँ कस्तो त भने नयाँ नक्सा र पुरानो नक्सालाई आधार लिएर र व्यक्तिले आफूले चलन भोग गरेको जमिनलाई पनि आधार मानेर उसलाई चाहिँ नयाँ पूर्जा दिनको दिने काम चाहिँ हालसाबिक।
हजुर, जसरी धनगढी नगर उपमहानगरपालिकाको कुरा गरौँ, धनगढी उपमहानगरपालिका वडा नम्बर 3, 2, 3, 4, 7, 10 अनि 5 र 6
हजुर
यहाँ चाहिँ हालसाबिक भइरहेछ।
हजुर, अब हालसाबिक जसो सुरुमा चाहिँ नापीले नयाँ नक्सा तयार गर्यो, फिल्ड बुक तयार गर्यो भने त्यसलाई चाहिँ अब के गर्छ त भने लागू गर्ने गर्नुपर्ने हुन्छ। त्यो गर्नको लागि चाहिँ नक्सा तयार भयो, सबै कुराहरू डकुमेन्टहरू तयार भयो, जग्गा पनि दर्ता भयो, पूर्जा पनि वितरण भयो, नयाँ पूर्जाहरू वितरण पनि भयो भने त्यसपछि त्यो चाहिँ काम चाहिँ जो चाहिँ श्रेष्ठता छ त्यसको त्यो मालपोतलाई बुझाउने गर्छ भने जो बाँकी चाहिँ नक्सा र फिल्ड बुक छ त्यसलाई चाहिँ नापी कार्यालयलाई बुझाउँछ। त्यो हाम्रो नापीभित्र दुईवटा सेक्सन छ, एउटा चाहिँ अध्यावधि गर्ने नक्सा अध्यावधि दैनिक चाहिँ किनबेचको काम हेर्ने, अर्को शाखा चाहिँ उसले चाहिँ नाप नक्सा गर्ने र चाहिँ नयाँ नक्साहरू निर्माण गर्ने, नयाँ फिल्ड बुकहरू तयार पार्ने र त्यो सबै जग्गा दर्ताको प्रक्रिया पनि पुरा गर्ने अनि त्यसपछि जग्गाधनी प्रमाण पूर्जाहरू वितरण गर्ने र वितरण गरिसकेपछि चाहिँ यो अध्यावधिक शाखालाई चाहिँ उसले नक्सा र फिल्ड बुक अध्यावधिक शाखालाई बुझाइदिन्छ भने आफूसँग भएको श्रेष्ठलाई मालपोत कार्यालयमा बुझाउँछ। त्यो बुझाइसकेपछि अनि पुरानो सबै खारिज भएर नयाँबाट चाहिँ किनबेच हुने काम हुन्छ, त्यसलाई चाहिँ लागू गर्ने भन्छौँ हामी, नक्सा नयाँ नक्सा लागू भयो भन्छौँ। त्यो भएर अब अहिले चाहिँ 3 नम्बर वडाको चाहिँ अहिले करेन्टली चाहिँ 3 नम्बर वडाको हामीले लागू गरिसकेका छौँ भनेको 3 नम्बरमा नयाँ जुन नक्सा फिल्डहरू तयार भएका छन् त्यो नयाँ नक्सा अनुसार चाहिँ कारोबार गर्ने चाहिँ सुरु भइसकेको छ। त्यो भएर अहिले चाहिँ 3 नम्बर वडाको चाहिँ अलि नयाँ पूर्जा लिनेहरूको चाहिँ एकदम भिडभाड लाग्ने गरेको छ। त्यस्तै गरेर योभन्दा अगाडि चाहिँ 7 नम्बर र 10 नम्बर पनि नयाँ पूर्जाहरू नयाँ फिल्ड बुकहरू नयाँ नक्साहरू तयार भएर त्यो पनि लागू भइसकेको अवस्था छ भने त्योभन्दा अगाडि 4 नम्बर, 5 नम्बर, 6 नम्बर, 8 नम्बरका यी सबैलाई चाहिँ बुझाएर लागू गरिसकेको छ। अनि त्यो भएको हुनाले अहिले पनि अब कतिपयले चाहिँ पहिले अरू वडाको त पहिले पनि धेरैले लिइसकेका छ र छुटफुट कोही छन् भने लिँदैछन् भने अहिले 3 नम्बर वडाको करेन्टली 3, 7 नम्बर, 3 नम्बर र 10 नम्बरको चाहिँ अहिले 3 नम्बरको चाहिँ भर्खरै 1 महिना पनि भएको छैन त्यो चाहिँ लागू गरेको छ र अहिले पनि उनीहरू हालसाबी गरेर नयाँ पूर्जा लिने कामहरू भइरहेको छ।
तर यसमा केही प्रश्नहरू पनि आएका छन्, तर खास गरी नक्सामा कहीँ बढी छ, उसको फिल्डमा चाहिँ कम छ, कहीँ फिल्डमा कम छ उसको लाल पूर्जामा बढी छ, हालसाबिक मिलाउनका लागि यस्ता धेरै समस्याहरू आए, धेरै प्रक्रियागत कुराहरू, धेरै जग्गा दिनेहरूलाई थाहा पनि छैन र उनीहरूले मेरो त पहिला 1 कट्टा थियो अहिले त्यहाँबाट 5 धुर घट्यो भन्ने गुनासाहरू, अथवा यो नापीको कर्मचारीले मेरो 5 धुर लगिदियो, यस्ता गुनासाहरू, यस्ता तपाईँहरूमाथि आउने आरोपहरू पनि बेला बेला आइरहन्छन्। खास गरी त्यो के चाहिँ हो, कसरी चाहिँ फिल्डमा र नक्सामा फरक पर्छ?
यो के छ भने यो प्रविधिमा अब अहिले चाहिँ के भयो भने पब्लिकको चाहिँ इच्छा आकाङ्क्षा एकदमै बढेर गयो जग्गाको महत्त्व बढ्नको साथै, किनभने मेन टु ल्यान्ड रेसियो चाहिँ जग्गा सीमित छ, जति छ त्यति नै कन्स्टेन्ट छ भने पब्लिक पपुलेसन त बढ्दै गइरहेछ, त्यसले गर्दाखेरि जग्गाको स्कार्सिटी बढ्दै गयो, जग्गाको त्यो सँगसँगै जग्गाको महत्त्व पनि बढ्दै गयो। अब जग्गाको महत्त्व बढ्दै जाँदाखेरि मान्छेले अहिले एक इन्च जग्गा एक सेन्टिमिटर सम्मको एक्युरेसी शुद्धताको साथ मेरो काम होस् मेरो चाहिँ थोरै एक इन्च जमिन पनि मेरो यताउति नहोस् भन्ने इच्छा आकाङ्क्षा रहेको हुन्छ त्यो स्वाभाविक पनि हो भने उनको त्यो इच्छा आकाङ्क्षा अनुसारको प्रविधि राज्यले गर्न सक्यो भने हामीले उनको इच्छा आकाङ्क्षालाई सम्बोधन गर्न सक्छौँ त्यही किसिमको प्रविधि अनुकूल काम मा यदि चाहिँ सुस्थता भयो त्यो अनुसारले प्रविधि चेन्ज भएन भने अब हामी पछि पर्छौँ उनको इच्छा आकाङ्क्षा बढी जान्छ र त्यो तालमेल नमिलेको कारणले गर्दाखेरि विवादहरू सिर्जना हुन्छ र कतिपय कुराहरू के पनि छ भने पुरानोमा चाहिँ त्यति बेला जन्जिरबाट नाप्नक्सा भएको हो टेलिस्कोपबाट नाप्नक्सा भएको हो भने अहिले हामीले चाहिँ टोटली स्टेसनबाट यो टेलिस्कोपिक अलिडेटबाट नाप्नक्सा गर्छौँ गरेको छ नयाँ नक्सा भने पहिलेको भन्दा यो शुद्ध हो धेरै मान्यमा किनकि अहिले यो साइन्टिफिक तरिकाले गरिएको पनि छ र जनताको जुन इच्छा आकाङ्क्षा त्यसलाई सम्बोधन गर्ने गरेर पनि गरिएको छ त्यो भएर त्यो गर्दाखेरि कतिपय ठाउँमा उनको पहिलेको नक्सामा कतिपय ठाउँमा त्रुटि भेटिएको छ कतिपय ठाउँमा भने कतिपय ठाउँमा चाहिँ मान्छेले जति ओगटेको जमिन थियो त्यो अनुसारको नक्सामा नदेखिएको पनि छ कतिपय चाहिँ नक्सामा धेरै भएर पनि जमिनमा कम भएको पनि पाइहाल्छ त्यति बेला अब यदि जग्गा घट्यो भने पब्लिकलाई स्वाभाविक त त्यो गरेको चाहिँ नाप्नक्सा चाहिँ सही तरिकाले हो तर जग्गा घट्ने बित्तिकै पब्लिक चाहिँ मेरो जग्गा घट्यो घटाइयो भन्ने पर्छ फिलिङ हुन्छ त्यसले गर्दा अब स्वतः नै त्यस्तो मान्छेले त अब नापीलाई यो नापी नै खतम हो किन गर्नु पऱ्यो पुनः नापी नै चाहिएको थिएन भन्ने किसिमको आउँछ भने जसको चाहिँ पुरानोमा जमिनमा बढी थियो तर नक्सामा कम थियो अहिलेको नक्सामा जब बढेर आयो सही तथ्याङ्क आयो ऊ चाहिँ त नापी त बहुतै राम्रो हो त्यो त एकदम ठिक हो यो गर्नुपर्छ भन्ने भयो त्यसले गर्दाखेरि जमिन घट्ने बित्तिकै नापीलाई गाली दिने र चाहिँ आफूले अलि बढी जमिन चाहिँ सही तथ्याङ्क आफूले जति लिएको छ त्यही अनुसार नक्सामा कसैको बढेको छ भने चाहिँ ऊ खुसी हुने किसिमको देखिएको छ
हजुर तर 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 त्यहीभित्र एउटा समस्या छ जसरी मानौँ तपाईँ र म सधियार हो भने मेरो पनि 5 कट्टा तपाईँको पनि 5 कट्टा हाल साबिकका लागि अथवा त्यो नाप नक्सा भएर गइसक्यो मेरोमा 4 कट्टा हजुरकोमा 6 कट्टा देखियो अब यो 1 कट्टा 5-5 कट्टा पहिलाको नक्सा हेर्दा पनि 5-5 कट्टा हो यो 5 कट्टा तपाईँको यो 5 कट्टा यसको भनेर त्यही फिल्डमै नाप्नमा अथवा त्यो भोग चलन गर्ने बेलाको त्यो बाहिरको जुन देखावटी छ त्यो अवस्था छ त्यो अवस्थाले नाप गर्ने प्राविधिकले लग्या होला तर त्यहाँ जाने बित्तिकै अब मेरो 1 कट्टा बढ्यो म छोड्दैन म भन्ने मेरो 1 कट्टा घट्यो म पनि कहाँ जग्गा कम लिन्छु भनेर तपाईँले भन्ने हो भने यस्ता धेरै समस्याहरू छन् त्यसका लागि चाहिँ कसरी मिलाइनु भएको छ र कसरी मिलाउनु पर्छ
एकदम चाहिँ त्यो चाहिँ अहिले बढी आएको जेन्युन समस्या नै त्यही हो कतिपय कामहरू चाहिँ मैले थोरै के पनि भन्ने यसमा भने जग्गा धनीहरूको आफैको कारणले गर्दाखेरि कतिपय कामहरू ढिला सुस्ती र लामो समयसम्म नहुने पनि भएको छ यही कारणले गर्दाखेरि जस्तै कसैको 5 कट्टा थियो उसको 6 भयो अर्कोको 4 भयो भने अब त्यो 4वालाले त्यो 6मा हामीले 7 दिनै सूचना निकालेको हुन्छ कि कसैको जग्गा कुनै चाहिँ तलमाथि परेको छ भने 7 दिनभित्र निवेदन दिएर आफ्नो विवरण या जग्गाको क्षेत्रफल फरक परेको छ भने त्यसलाई सच्याउनु होला भनेर 7 दिनै सूचना सुरुमै नाप्नक्सा भएको बेलामा हामीले प्रकाशित गर्ने गरेको हुन्छ त्यो सूचना प्रकाशित त्यो त्यो भित्र उनीहरूले निवेदन दिएर सच्याउ सरल तरिकाले त्यो करेक्सन पनि हुन्छ तर यदि पछि पनि त्यसलाई चाहिँ हामीले के गरेको छ भने मार्कै पर्ने मार्क पर्छ त्यसले निकै अब छोटो समयको सूचना भयो भनेर पछि पनि निवेदनहरू लिने गरेको छ अनि त्यति बेला उसले 4 कट्ठा जसको एक धुर कम अर्थात् 1 कट्ठा जसको कम भएको थियो उसले चाहिँ त्यो 6 कट्ठा भएको मान्छेमा दाबी गर्छ मेरो यहाँ घुसेको छ त्यसलाई देऊ भनेर अब त्यहाँ चाहिँ हामीले सम्झौता गर्न खोज्छौँ अब त्यहाँ तपाईँको 5 थियो 6 भयो उसको 4 के अरे 5 थियो 4 भयो अब तपाईँहरू मिल्नुहोस् र जति हो आफ्नो 5 लिनुहोस् भन्ने किसिमले हामीले उनीसँग कुरा राख्छौँ र त्यही किसिमको शनागत गरेर अनि उनलाई चाहिँ कितागार गरेर उसको 2 बनाएर दिने गरेका छौँ त्यो
गरेकै
मान्यो भने अब उसले चाहिँ के भन्छ त भने त्यो कहाँ हुन्छ मैले 5 लिएको हो भन्ने त्यहाँनिर यदि समझदारी बनेन उनीहरूको बिचमा भने त्यो काम लम्बिन्छ अब काम लम्बिन्छ वर्षौँसम्म चाहिँ उसले पनि त्यसो हुँदाखेरि पुनः नापीबाट भएको चाहिँ त्यो जग्गा दर्ता हुँदैन त्यो नहुँदाखेरि उसले के भन्छ भने नापीबाट मेरो काम भएकै छैन 1 वर्ष भइसक्यो हाम्रो कामै भएन त्यो नहुनुको कारण चाहिँ उनीहरूकै समझदारी नहुनुले पनि हुन्छ त्यो भएको हुनाले वर्षौँसम्म पनि यदि उनीहरूको मेलमिलाप भएन या चाहिँ सहमति भएन भने त्यो काम लम्बिन्छ। तर त्यो कुरा जगदनले बुझ्दैन कि नापीबाट ढिलो भयो भन्छ, त्यो भएर आपसी समझदारी नभएको कारणले गर्दा फेरि कतिपय कामहरू रोकिएका हुन्छ। म
के भन्छु, त्यसको न्यायसङ्गत समाधान चाहिँ के हो?
त्यसको न्यायसँग समाधान चाहिँ के हो भने उनीहरूले आपसमै समझदारी गरेर सहमति गरेर यदि चाहिँ हामी ये साबिक अनुसार नै हामी लिन तयार छौँ भन्ने किसिमको भइदियो भने त्यही किसिमले हामीले गर्न त्यही किसिमले दर्ता गर्न सहज हुन्छ। अर्को कुरा, अब यदि मानेन भने त्यही कुरा फेरि भोलि गएर हामीले तिनलाई चाहिँ अदालत पठाउनु पर्ने हुन्छ, ल तपाईँहरू सहमति भएन आफ्नो प्रमाणअनुसार चाहिँ अदालत गएर मुद्दा जितेर आउनुहोस्, जसको नाममा चाहिँ फैसला हुन्छ त्यसैको नाममा हामी जग्गा दर्ता गरिदिन्छौँ भनेर उनीहरूलाई वही चाहिँ हामीले बाटो चाहिँ खुलाइदिने गरेका छ। तर त्यो भनेको एकदमै लामो जाने प्रक्रिया हुन्छ, भरसक चाहिँ आफ्नो साबिक अनुसारको जग्गामा चाहिँ यदि कुनै त्रुटिपूर्ण छैन भने त्यही अनुसार चाहिँ आफ्नो प्रमाणअनुसार लिएर समझदारी गरेर आफ्नो काम सम्पन्न गर्नु नै उचित हुन्छ।
हजुर, तपाईँले भने जस्तै त्यसमा दुईवटा कुरा, एउटा त जसको जग्गा बढ्यो ऊ स्थितिमिति तपाईँ कहाँ आउँदै आउँदैन, उसको जग्गा बढिरहेको छ, जसको जग्गा घट्यो र उसले कुनै ब्याङ्किङ अथवा अरू कुनै कारोबार गर्नु छ भनेपछि ऊ तपाईँ कहाँ छिटो पनि आइहाल्छ। तर थाहा छ एक कट्टा उसको बढी छ एक कट्टा यसको कम छ, तर ती दुईजना बिचमा सहमति, बढेको मान्छेले सहमति गर्न चाहँदैन भने तपाईँको पाँच पाँच हो भनेर हामीले गरिदिन सक्ने हुँदैन कि?
हामीले गर्न सकिन्छ, हामीले गर्न सकिन्छ, तर हाम्रो प्रावधान एउटा के राखिएको छ भने जुन व्यक्तिले दाबी गरेको हो त्यो दाबी फिर्ता लिनुपर्ने र उसले दाबी फिर्ता लिनुपर्ने कि उसले दाबी अनुसारको जग्गा दिनुपर्ने, नभए दाबी फिर्ता नगरुन्जेलसम्म दुइटैको समझदारी नहुन्जेलसम्म चाहिँ जग्गा दर्ता गर्न नमिल्ने प्रावधान छ। किनभने निवेदन दर्ता गरिएको हुन्छ, उसले फेरि के भन्छ भने मलाई कतिपय ठाउँमा चाहिँ हामी त्यो स्वाभाविक ठाउँमा त गर्न सकिने ठाउँमा चाहिँ कन्भिन्स भएका पनि छन्, नभएको होइन, तर कुनै केसहरू यस्ता छन् जो चाहिँ मेरो साबिदेखि नै बढी जग्गा हो, मेरो पहिलेदेखि नै बढी थियो भन्ने किसिमको पनि रहेको हुन्छ।
त्यो त साबिकमा उसकोमा पाँचै छ, तर अहिले छ भएको छ, भनेपछि त उसको भोग अथवा उसको अधिकार त्यो पाँचमा मात्रै त एक कट्टा उसको हुनुपर्छ भन्ने हिसाबले अफिसले बाहिर निर्णय गरेर एक कट्टा यता हालिदिनु हुँदैन। धेरै सेवाग्राहीको गुनासो के आयो भने थाहा छ नातिलाई पनि थाहा छ कि मेरो एक कट्टा अथवा दुई कट्टा त्यसकोमा गएको छ, तर ऊ मान्छे मान्दैन भने मैले कहाँबाट पाउने, अदालत जाँदा तपाईँले भन्छ त्यही वर्षौँ लाग्छ त्यो कुराको।
त्यो अस्थायी निर्णय गर्ने अधिकार हामीलाई छ होइन, अस्थायी 35 दिने म्याद दिएर हामी उसले दाबी फिर्ता नलिए पनि हामी चाहिँ यो उनको प्रमाण बलियो देखेको हुनाले उनको नाममा जग्गा दर्ता गरिदिने भनेर अस्थायी दर्ता गरेर अब यसमा चित्त बुझेन भने तपाईँलाई 35 दिनभित्र अदालत जाने भनेर पनि गर्ने गरेका छ, त्यो पनि उयो हो, तर हामीले भरसक चाहिँ समझदारी गराएरै दर्ता गर्ने गरेका छौँ।
श्रोता, तपाईँ प्रदेश नम्बर 7 को विकासप्रति समर्पित दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ नापी कार्यालय कैलालीका प्रमुख नापी अधिकृत हुनुहुन्छ ज्ञानेन्द्र कुमार विष्ट, उहाँसँग हामीले धेरै कुराकानी गर्यौँ। तपाईँहरूका पनि कुनै जिज्ञासा छन् भने टेलिफोन कसैको पनि आएको छैन, सायद टेलिफोन म प्राविधिक मित्रलाई आग्रह गर्छु टेलिफोन खुला राखिदिनका लागि। तपाईँहरूका कुनै जिज्ञासा छन् नापी कार्यालयसँग सम्बन्धित भने तपाईँ 091410216 लाइनमा तपाईँ फोन पनि गर्न सक्नुहुन्छ, तपाईँका जिज्ञासाहरू हामी माग्ने प्रयास गर्छौँ। मसँग केही फेसबुकका प्रश्नहरू पनि आएका छन्। पुष्पराज जोशी हुनुहुन्छ, उहाँले प्रश्न पठाउनु भएको छ, जग्गा नापीको सवालमा धेरै प्रश्न छन्, खासमा कुनै ए भन्ने व्यक्तिको पहिले 10 कट्टा जमिन थियो, ऊ अहिले पनि 10 कट्टा जमिन भोग चलन गर्दै आएको छ, तर हालको नापीले उसको जग्गा 3 कट्टा मात्रै देखाइदिएको छ, नापी कार्यालयमा जाँदा कर्मचारीले सबैले मिलेर आउनुहोस् भन्छन्, साँध सीमावालालाई बोलाउने र खर्च व्यवस्थापनमा कम जग्गा देखिएकाको व्यक्ति बढी मारमा परिरहेको हुन्छ, पहिलेदेखिको पूर्जामा भएको र भोगचलन गर्दै आएको जमिनलाई किन घटाइयो, फेरि कतै नापी कार्यालयका अमिनहरूलाई पैसा माग्न सहज होस् भनेर हो कि भनेर उहाँको जिज्ञासा छ। यसमा हामीले के छलफल त गर्यौँ, तर खास गरी त्यही कुरा 10 कट्टा छ 3 कट्टा भयो, तर मारमा त्यही 3 कट्टावाला मान्छे पर्छ जसले साँझ सरियारहरूलाई बोलाउनु पर्छ, त्यो खर्च व्यवस्थापन गर्नुपर्छ भने
त्यसमा के हुन्छ भने सामान्यतया चाहिँ यो जो बोलाउनु पर्ने कुरा छ या चाहिँ जग्गा घट्ने कुरा छ, यो चाहिँ घट्नुको कारण चाहिँ के हुन्छ त भने सामान्यतया चाहिँ बाटो चौडा भएर चाहिँ जमिन बाटोमा जानु, अनि त्यस्तै गरेर खोलाहरू चाहिँ धार चेन्ज गरेर उसको खोलाले बगाइदिनु, नाम नक्साको बेलामा कतिपय ठाउँमा त कस्तो पनि छ भने नाम नक्साको बेलामा खोलाले उसको जमिनको नजिकै आएर खोलाले जमिन लगेर गयो, पछि अझ नाप नापिसकेपछि उकास भएर उसले धार चेन्ज गरेर अझ त्यो जमिन उकास भएर पनि आएको छ। तर नाम नक्सा भएको बेलामा त्यहाँ चाहिँ नदी भएको हुनाले त्यहाँ चाहिँ नदी भएको हुनाले उसको नदी भनेर त्यहाँ लेखिदियो, नदी नै लेखियो र उसको जमिन चाहिँ जति छ बचेको त्यति मात्रै नक्सामा आयो, बाँकी चाहिँ खोलामै गइयो। गएपछि त उसले खोला जानेर छ त्यही पोजिसनमा खोला नक्सामा बनायो। तर पछि चाहिँ अब 21 साल जसो अब नाम नक्सा जसो 58 सालतिर यहाँ नाम नक्सा कतिपय वडाहरू 58-60 सकिएका छन्, त्यति पछि चाहिँ उसले चाहिँ फेरि अझ नदीले चाहिँ चेन्ज गरिदियो भने त्यो उकास भयो भने अब अहिले जमिनमा हेर्दाखेरि त्यहाँ नदी छैन किनकि उसको चेन्ज भयो पोजिसन। तर पहिले चाहिँ के रहेछ भने त्यही नदी रहेछ, त्यसले गर्दाखेरि यो भन्सारतिरका कतिपय मान्छेहरूलाई अहिले पनि समस्यामा छन् धेरै जसो मुहानाको कारणले गर्दा। अब यो किन सात दूर जसो ती कारणहरूले गर्दाखेरि नि व्यक्तिको जग्गा घटेको छ भने अब अरू कारण जस्तै जो चाहिँ धेरै मान्छे बोलाउनु पर्ने कस्तो अवस्था छ भने त्यहाँ चाहिँ अब किताहरू धेरै भए अहिले नाम नक्सा गर्दाखेरि घर एकदमै गुजमुज परेको ठाउँमा चाहिँ त्यति बेला चाहिँ नाम नक्सा गर्दाखेरि 10-12 मान्छेहरूको जमिनलाई एउटैमा नाप नक्सा भइदियो। अब एउटैमा नाप नक्सा हुँदाखेरि अब त्यो त्यसलाई ब्लक भन्छ, त्यो ब्लक भनेको त्यो 8-10 सबैको जग्गा एउटै भित्र गरेर आयो त्यो ब्लक भयो। त्यो ब्लकलाई अब जो जसको जति हो त्यो काटेर दिनुपर्ने हुन्छ। तर समस्या कहाँनिर आउँछ भने जब ब्लकको क्षेत्रफल उनीहरूको क्षेत्रफल जुन पूर्जामा भएको क्षेत्रफल छ त्यसको बराबर छ भने कुनै समस्या हुँदैन, किनभने उनलाई जति जसको जति हो साविक प्रमाण हेरेर उनलाई चाहिँ त्यही अनुसार किताकार गरेर उनीहरूलाई नयाँ पूर्जा दिइन्छ। तर यदि चाहिँ क्षेत्रफल कम भयो या क्षेत्रफल बढ्यो, क्षेत्रफल बढ्यो भने पनि जति त्यो ब्लकभित्रको र छेउछाउको त्यो ब्लकसँग टच भएका
किताबहरू मेरो पनि बढ्नु पऱ्यो भन्ने
सबैको बढ्नु पऱ्यो, किनकि त्यो ब्लकभित्रै बढ्यो कसको बढेको भन्ने थाहा छैन भने सबैलाई चाहिँ त्यो दामासाहीले बढाएर दिइदिनुपर्ने हुन्छ भने अवमान घट्यो। अब घट्यो भने पनि दामासाहीले घटाएर दिनुपर्ने हुन्छ। अब त्यो दामासाहीले घटाएर दिँदाखेरि व्यक्तिले नलिनु पनि सक्छ, मेरो साविक प्रमाणमा चाहिँ मेरो 1 कट्ठा थियो अहिले चाहिँ मेरो 15 धुर मात्रै भयो भने 5 धुर म दिँदैन भन्ने पनि हुनसक्छ। त्यो भएर सहमति आवश्यक त्यहाँनिर हो। अब उनीहरूले त्यो ब्लकभित्रका सबैले दामासाहीले घटेको क्षेत्रफल हामी अहिलेको अनुसार नै लिन तयार छौँ भन्ने किसिमको सहमति भयो भने त्यही किसिमले घटाएर हामी काटेर दिन सक्ने भयौँ। तर उसको चाहिँ जो व्यक्तिगत जुन स्वतन्त्रता हो मान्छेको त्यसमा सहमति गराएर लिन टाइम लाग्ने त्यही कारणले गर्दाखेरि।
यसै गरी अर्को प्रश्न छ, जयराज नेपानीले पठाउनु भएको छ, कर्मचारीले आफू खुसी नक्सा बनाउने अनि तेरो कम भयो पैसा खर्च गरे निस्किन्छ अरे, त्यो के हो? हाल साबिक र नयाँ नक्सा किन आवश्यक? कसरी हुन्छ जग्गा कम? धेरै स्थानीयको सरोकार सल्लाह बिना किन नापी नाप नक्सा तयार गर्ने? अनि पैसातिरे खोला नालाको पनि नक्सा पाइन्छ अरे, अनि नयाँ नक्सामा पहिले मिचिएका खोला नाला के निस्किन्छन् भनेर भन्नुभएको छ। अहिले जुन खोला नालाहरू मिचिएर बनाएका छन् भन्ने प्रश्न उहाँको,
खोला नालाहरू मिचिएर बनाएको भन्नेमा चाहिँ आफूले उनीहरूले आफू चाहेर बनाएको अतिक्रमण गरेर बसेको त्यो प्रसङ्ग छुट्टै भयो। उनीहरू कतिपय ठाउँमा चाहिँ जङ्गलमा खोला नालामा चाहिँ जमिन नभएको मान्छेहरूले या भएकाले पनि आफ्नो कम्बल बढाएर त्यसरी बसेको विभिन्न ठाउँमा छ। तर उनीहरूले त्यो लिएर बसे भन्दैमा उनीहरूको नाममा जग्गा दर्ता गर्ने चाहिँ होइन। अब जमिनमा हेर्दाखेरि कतिपय ठाउँमा घर बनेका देखिया छन्, कतिपय ठाउँमा चाहिँ कम्पाउन्ड वाल लगाएर खोला नै घेरिदिया छ, त्यो उनीहरूले युज गर्यो तर त्यसलाई हटाउने फेरि छुट्टै निकाय हो। अब नापीले चाहिँ के गर्ने हो त भने उनीहरूको दर्ता जग्गा जति छ त्यही अनुसारको जग्गालाई पुनर्नापीमा त्यही अनुसार उनीहरूको नाप नक्सा भएर जग्गा जो साविक प्रमाणको उसको जग्गा थियो दर्ता जग्गा थियो उसलाई मात्रै अहिले हामीले पुनर्नापीमा दर्ता गर्ने हो। खोला नाला यिनीहरूलाई हामीले साविक अनुसार जसरी जति थियो जति चौडा थियो जति चाहिँ त्यही
अनुसार काटेर राखिदिने गरेछ त्यो खोला नाला लगायत ऐलानी पति जग्गाहरू चाहिँ को हकमा चाहिँ छुट्टै आयोगहरू के बसोबास आयोगहरू या चाहिँ व्यवस्थित गर्नको लागि छुट्टै राज्यले कुनै अधिकार सम्पन्न आयोगहरू गठन गरेको बेला त्यो बेला सम्भव होला नत्र चाहिँ हामीले सरकारी सार्वजनिक जग्गालाई संरक्षण गर्ने प्रमुख दायित्व नै हामी हाम्रो नै हो राज्यको तर्फबाट त्यही भएर हामीले अहिले दिने भनेको चाहिँ जुन उसको रजिस्टर्ड ल्यान्ड थियो त्यसको मात्रै पूर्जा दिने हो सरकारी जग्गाहरूको होइन
हजुर यसै गरी अर्को पनि एउटा प्रश्न छ जीवन पन्तको प्रश्न छ यो हाल साबिक हामी पाँच मिनट मात्रै हामीसँग समय छ जीवन पन्तले सोध्नु भएको छ यो हाल साबिक गरेपछि कति दिनपछि अमिनलाई बोलाउनु पर्छ अनि हाल साबिक गरेको एक दुई महिनापछि बोलाउन सकिन्छ कि सकिँदैन
हाल साबिक गरेर आफ्नो जग्गा नामजाँच गर्नलाई त अमिनलाई जतिसुकै बेला पनि ल्याउनु पाइयो तर राजस्व जम्मा गरेर ल्याउनु पाइयो राजस्व सर्टेन राजस्व लागे तोकेको हुन्छ नगरपालिकाभित्र बाहिर कहाँको जग्गा हो उनले हाल साबिक गरिसकेपछि जुनसुकै बेलामा पनि ल्याएर आफ्नो जग्गा चेक गर्न सक्छ
एकजना पुष्पराज जोशीले अलिकति व्यङ्गात्मक प्रश्न छ साबिक खोलानाला तालतालै दर्ता गर्न मिल्छ कि मिल्दैन मिल्छ भने कसरी मिल्छ मलाई पनि रिभर साइड कटेज बनाउने वातावरण मिलाइदिनु पर्यो खास गरी खोलानाला बढी मिचिए खोलानालाको जग्गा बढी बेचियो भनेर उहाँले व्यङ्ग गरेर गरेको हुनुपर्छ अब यसको यो जसरी उहाँको प्रश्नमा थोरै मेरो पनि यदि खोलानालाको छेउमा दुई कट्टा लाल पूजा भएको कसैको छ र तपाईँको हालसाबिक गर्दाखेरि तिन कट्टा निस्कियो भनेपछि त्यसलाई पहिलाको दुई थियो अहिले त तिन छ नि त त्यहाँ फिल्डमा भनेर त्यो हालिदिनु मिल्छ उसको नाम
मिल्दैन त्यसै सरकारी
साबिक कुनै विवाद छैन मान्छे कुनै पनि छैन तर खोलाको छेउ छ अथवा अथवा प्रति जमिन थियो पहिला दुई कट्टा मात्र लाल पूजामा छ उहाँको पहिलाको नाप्दाखेरि अहिले त्यो फिल्ड नाप्दाखेरि प्रारम्भिकले तिन कट्टा हुँदै ल्यायो
त्यो मिल्दै मिल्दैन जसो सरकारी जग्गा वनसँग जोडिएको जग्गाको हकमा यदि कुनै जग्गा बढेको छ भने पनि बढी भएको क्षेत्रफल वनमा खोलामा नै हालिदिएर उसले साबिक अनुसारको जति क्षेत्रफल त्यही नै कायम हुन्छ र जहाँसम्म यो मिचियो बढ्यो भन्ने कुराहरू छ अब यसमा चाहिँ के छ भने कतिपय ठाउँहरूमा चाहिँ नेपाल सरकारको जुन जुन ऐलानी कति जग्गाहरू चाहिँ रहेको छ त्यो चाहिँ सहरलाई व्यवस्थित गर्ने तर त्यसलाई विकास गर्ने भनेर एउटा चाहिँ त्यति बेला नगर विकास समितिहरू बनाइएका थिए कतिपय ठाउँहरूमा धनगढीमा पनि थियो त्यति बेला नगर विकास समिति अहिले पनि छ र उनीहरूलाई चाहिँ सरकारी सार्वजनिक जग्गालाई चाहिँ व्यवस्थित रूपले प्लानिङ गरेर राजस्वको कर सङ्कलन गरेर राजस्वलाई टेक्स लिने राजस्व वृद्धि गर्ने प्रयोजनको लागि चाहिँ व्यवस्थित रूपमा प्लानिङ गरेर बेचबिखन गरेर कर लिएर बेच्ने अधिकार र उनलाई पूर्जा दिने अधिकार त्यति बेला थियो त्यही अनुरूप चाहिँ कतिपय ठाउँहरूमा चाहिँ जो खाली जमिनहरू थियो त्यति ती जमिनहरूलाई चाहिँ प्लानिङ गरेर चाहिँ करसँग उनीहरूबाट सर्टेन ट्याक्स लिएर चाहिँ वितरण गरिएको छ त्यस्तोमा चाहिँ कतिपय तिन नम्बरको चाहिँ कतिपय खोला बाटोहरू जो खाली जमिनहरू थियो त्यस्तोलाई चाहिँ प्लानिङ गरेर उसले पूर्जा दिएको छ ती पूर्जा दिएकोलाई अब हामीले के हेर्छ त भने अधिकार सम्पन्न आयोगले नेपाल सरकारले पूर्जा दिइसकेको छ भने पनि भयो भने उनीहरूले पनि चाहिँ त्यो चाहिँ वैध पूर्जा नै हो त्यसमा दिइसकेपछि राज्यले दिएको ठहरिन्छ र त्यो अनुसार अब हामीले नयाँ दिँदाखेरि चाहिँ नयाँ पूर्जा दिँदाखेरि पनि त्यो एउटा प्रमाणको रूपमा हुन्छ र यदि उसले पूर्जा लिएर आउँछ भने हामीले त्यही अनुसारले प्रमाण हेरेर नयाँ पूर्जा दिनुपर्ने हुन्छ
हस् अन्तमा एउटा मात्रै प्रश्न छ मैले छ लेनको जुन बाटो छ अत्रदेखि धनगढीसम्म त्यसको चौडाइ कहीँ 50 मिटर कहीँ त्योभन्दा नि कम छ भन्ने खालका रुमरहरू पनि छन् खास गरी नापी कार्यालयसँग त्यो फिल्ड नक्सा होला त्यो 50 मिटर अत्रदेखि यहाँसम्म जुन एन्डमा व्यवस्था छ 50 मिटर छ कि त्योभन्दा कम बढी पनि छ कहीँ
50 मिटर यो जति बेला सडकको मापदण्ड थियो त्यति बेला यहाँ नाप नक्सा गर्ने बेलामा पनि नाम नसा हुँदाखेरि पनि त्यही सडकको मापदण्ड अनुसार नै कायम गरेको छ तलमाथि परेको छ
कहीँ पनि छैन
छैन
हस् हाम्रो स्टुडियोमा आइदिनुमा यहाँ धेरै धेरै धन्यवाद
धन्यवाद आफ्नो लोकप्रिय सञ्चार माध्यम मार्फत मैले आफ्नो कार्यालयमा गरेका कुराहरू पनि यहाँ राख्न पाएँ त्यसको लागि
हस् कार्यक्रमको निर्धारित समय सकिने रहेको छ फेस टु फेसमा आइदिनु भएकोमा नापी कार्यालय कार्यालयका प्रमुख नापी अलिकति धन्यवादलाई धेरै धन्यवाद चाहन्छु दिनेश एफएमसँगै बैतनीको रेडियो स्वागत सम्बन्ध तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै यो फेसबुकमा प्रश्नहरू राखेर श्रोतालाई पनि धेरै धन्यवाद दिँदै आजको अन्तमा